यो रेडियो नेपाल हो। दिउँसो 3 बजेको समाचारमा यहाँलाई स्वागत छ। म विनिता चौधरी। शुरूमा यस प्रसारणका प्रमुख समाचार। प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिनुहुँदै विचार र संस्थागत भिन्नता थाँती राखेर कोविड विरूद्ध साझा लड़ाई लड़न उहाँको आग्रह। कोरोना संक्रमणका कारण पछिल्लो पटक मुलुकभर 36 जनाको मृत्यु। संक्रमित हुनेको संख्या बढ़्दो। यस वर्षको सी र कक्षा 12 को परीक्षा अर्को सूचना नआउँदासम्मका लागि स्थगित। अत्यावश्यक स्वास्थ्य सामग्री लिन नेपाल वायु सेवा निगमको जहाज आज राति चीनको बेजिङ जाँदै र अमेरिकामा साइबर अपराध मार्फत इन्धन आपूर्ति अवरूद्ध गर्ने प्रयासपछि प्रभावित क्षेत्रमा आपतकाल घोषणा। अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले विचारको भिन्नता वा संस्थागत भिन्नतालाई थाँती राखेर कोविड 19 परास्त गर्न साझा लड़ाई लड़न सबै पक्षलाई आग्रह गर्नुभएको छ। प्रधानमन्त्री ओलीले सरकारले यति बेला आफ्नो सम्पूर्ण ध्यान कोरोना संक्रमणको नियन्त्रणमा लगाइरहेको प्रष्ट पार्नुभएको छ। प्रतिनिधि सभाको आज बसिरहेको विशेष अधिवेशनमा नेपालको संविधान अनुसार आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने स्पष्ट पार्न विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले कोविड 19 रोकथाम, त्यसको उपचार र आवश्यकता अनुसार त्यस विरूद्धको लड़ाईका कदमहरूलाई प्रभावकारी रूपमा अगाडि बढ़ाइरहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले देश कोरोना महामारीको दोस्रो लहरबाट आक्रान्त भइरहेको बेला कोविड विरूद्धको लड़ाईलाई पक्ष विपक्षको विषय नबनाउन आग्रह गर्नुभयो। उहाँले कोविड महामारीका कारण सामाजिक क्षति पुगिरहेको, जनजीवन अस्त व्यस्त भएको र अर्थतन्त्रमा नकारात्मक असर परिरहेको बेला कसैले पनि कोविडलाई आधार बनाएर आफ्नो राजनीति सोझ्याउन नहुनेमा जोड़ दिँदै यस अभियानमा सबै पक्षले सरकारलाई साथ दिन आग्रह गर्नुभयो। प्रधानमन्त्री ओलीले अहिलेको परिस्थितिमा स्थिरता र स्थायित्वका साथ एकताबद्ध भएर जनताले बुझ्ने गरी आफ्नो सकारात्मक गतिविधि र चिन्तनहरूमा केन्द्रित हुनुपर्नेमा त्यसो हुन नसकेकोमा दुःख व्यक्त गर्नुभयो। प्रधानमन्त्री ओलीले सरकारले कोरोना संक्रमण नियन्त्रण, जनजीवनको क्षति न्यूनीकरण र अर्थतन्त्रमा पुग्ने क्षति न्यूनीकरणतर्फ ध्यान केन्द्रित गरेरै कोविड अस्पताल, आइसोलेसन कक्ष, अक्सिजन सिलिण्डर, खोप र औषधिको व्यवस्था गरिरहेको बताउनुभयो। उहाँले यस्तो महामारीको बेला कोविड विरूद्धको औषधि र खोप खरिद जस्ता विषयमा कहीँ कसैले भ्रष्टाचार गर्छ भने त्यस्तो अपराध क्षम्य नहुने र कार्यवाही हुने प्रश्न पार्नुभयो। प्रधानमन्त्रीले राष्ट्रियता, लोकतन्त्रको रक्षा र भ्रष्टाचार विरूद्धको लड़ाईमा वर्तमान सरकारले कुनै अनुचित कार्य नगर्ने प्रश्न पार्नुभयो। वर्तमान सरकार कुनै हिसाबले पनि विश्वास गर्नु नपर्ने सरकार हुँदै होइन भन्नुहुँदै प्रधानमन्त्री ओलीले वर्तमान सरकारले लिएका नीति र अघि बढ़ाएका कार्यक्रमहरू र सरकारका व्यवहारबाट सत्य तथ्य स्पष्ट भएको बताउनुभयो। उहाँले कुनै तर्क भन्दा पनि सत्य आफै बोलिरहेको र अन्तर्राष्ट्रिय जगतमा नेपाल सुनिन र देखिन थालेको र अन्तर्राष्ट्रिय समुदायले सुन्नुपर्ने आवश्यकता महसुस गर्न थालेको बताउनुभयो। प्रधानमन्त्रीले समय अनुकूल संविधान संशोधन गर्न सकिने र त्यसका लागि छलफल र अध्ययन गर्न कार्यदल बनाएर सुझाव लिन सकिने प्रश्न पार्नुभयो। प्रतिनिधि सभाको आजको बैठकमा कोरोना संक्रमित 30 जना सांसदहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले लिने विश्वासको मतको मतदान प्रक्रियामा सहभागी गराउन टेन्टमा बस्ने व्यवस्था मिलाइएको छ। कोरोना संक्रमण परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएका सांसदहरूलाई मात्रै संसद भवनभित्र जाने व्यवस्था मिलाइएको छ। यसअघि प्रतिनिधि सभाको आजको पहिलो बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको बेहोरा पढ़ेर सुनाउनु भएको थियो। बैठकमा सभामुख सापकोटाले प्रतिनिधि सभामा अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन पनि गर्नुभएको थियो। नेकपा एमालेका नेता झलनाथ खनाल र माधव कुमार नेपाल समूहका सांसदहरूले प्रतिनिधि सभाको आजको बैठकमा अनुपस्थित हुने निर्णय गरेका छन्। संसद सचिवालय सिंहदरबारमा आज बसेको खनाल नेपाल समूहको सांसदहरूको बैठकपछि नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रतिनिधि सभाको बैठकमा अनुपस्थित हुने निर्णय गरेको जानकारी दिनुभयो। नेता रावलले प्रधानमन्त्रीको सबै प्रकारका निर्णयहरू पार्टीको विधान देशको हित र संविधान विपरीत भएको भन्दै आफूहरू बैठकमा अनुपस्थित हुन लागेको जानकारी गराउनुभयो। बैठकमा अनुपस्थित हुने बारे 22 जना सांसदहरूले सामूहिक निर्णय गरेको नेता रावलले संचारकर्मीहरूलाई जानकारी दिनुभयो। नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आजको प्रतिनिधि सभाको बैठकमा एक मत भएर प्रधानमन्त्रीको विपक्षमा मतदान गर्ने भएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज भएको भेटमा संसदमा प्रधानमन्त्रीको विपक्षमा मतदान गर्ने निर्णय भएको भेटपछि माओवादी केन्द्रका नेता वर्षमान पुनले जानकारी दिनुभयो। भेटमा संसदमा प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको नेकपा एमालेको माधव झलनाथ समूहसँग सहकार्य कसरी बलियो बनाउने भन्ने विषयमा पनि छलफल भएको नेता पुनले जानकारी दिनुभयो। कोरोना संक्रमणका कारण मुलुकभर ज्यान गुमाउनेको संख्या आज पनि थपिएको छ। कोरोना संक्रमणबाट नेपाली कांग्रेस ओखलढुङ्गाका पूर्व जिल्ला सभापति पृथ्वी बहादुर कार्कीको निधन भएको छ। कोविड 19बाट संक्रमित भई काठमाडौँको ह्याम्स अस्पतालमा उपचाररत कार्कीको आज 78 वर्षको उमेरमा निधन भएको हो। एक दशक अघि जिल्लामा कांग्रेसको नेतृत्व गर्नुभएका कार्कीले 2018 सालमा कांग्रेसमा आबद्ध भई राजनीतिक यात्रा शुरू गर्नुभएको थियो। यसैबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य पृथ्वी बहादुर कार्कीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्नुहुँदै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ। कैलालीको टीकापुर अस्पतालमा आज यो समाचार तयार पार्दासम्म थप 8 जना कोरोना संक्रमितको मृत्यु भएको टीकापुर अस्पतालका मेसु डाक्टर रेम कुमार राईले जानकारी दिनुभयो। दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचारका क्रममा थप 4 जना कोरोना संक्रमितको गैराती मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्न ओलीले जानकारी दिनुभयो। यसै गरी वीरगंजमा उपचारका क्रममा आज थप 5 जना कोरोना संक्रमितको मृत्यु भएको छ। वीरगंज स्थित नारायणी अस्पतालमा उपचारका क्रममा 3 जनाको आज बिहान तथा वीरगंज हेल्थ केयर र नेशनल मेडिकल कलेज शिक्षण अस्पतालको अस्थायी कोविड अस्पताल होटल बाबा इन्टरनेशनलमा 1-1 जना गरी 5 जनाको मृत्यु भएको हो। उता कञ्चनपुरको महाकाली अस्पतालमा आज थप 4 जना कोरोना संक्रमितको मृत्यु भएको महाकाली अस्पतालका सूचना अधिकारी नारद प्रसाद भट्टले बताउनुभयो। साथै पछिल्लो 24 घण्टामा 17 जनाले कोरोना जितेर घर फर्केका छन् भने 16 जना नयाँ संक्रमित अस्पताल भर्ना भएका छन्। प्रदेश नम्बर 1 को बीपी प्रतिष्ठान कोविड अस्पतालमा उपचारका क्रममा थप 3 जना कोरोना संक्रमितको मृत्यु भएको अस्पतालका सहप्रवक्ता डाक्टर चुरामणी पोखरेलले जानकारी दिनुभयो। यसै गरी चितवनका 2 अस्पतालमा गैराती थप 6 जना कोरोना संक्रमितको मृत्यु भएको छ। चितवन मेडिकल कलेजमा उपचारका क्रममा 5 जनाको र भरतपुर अस्पतालमा 1 जनाको मृत्यु भएको बताइएको छ। मृत्यु हुनेमा 2 जना चितवनका छन् भने रूपन्देहीका 2 जना तथा कपिलवस्तु र नवलपरासीका 1-1 जना रहेका छन्। बाँकीका 2 अस्पतालमा उपचारका क्रममा थप 3 जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा 1 जना नेपालगंजका र 2 जना बर्दियाका रहेका। बाँकी जिल्ला कोविड 19 संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिनुभयो। कोरोना संक्रमणका कारण पर्वत बागलुङ र म्याग्दीमा 1-1 जनाको मृत्यु भएको बताइएको छ। मृत्यु हुनेमा 24 जना पुरूष र 12 जना महिला रहेका छन्। यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई र कक्षा 12 परीक्षा अर्को सूचना नआउँदासम्मका लागि स्थगित भएको छ। राष्ट्रिय परीक्षा बोर्डको आज बिहान बसेको बैठकले कोविड महामारीको जोखिम र देशैभरि जसो निषेधाज्ञा भएका कारण परीक्षा स्थगित गर्ने निर्णय गरेको हो। यस वर्षको एसईई परीक्षा जेठ 13 गतेदेखि र कक्षा 12 परीक्षा जेठ 26 गतेदेखि शुरू हुने तय गरिएको थियो। शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठका प्रेस सल्लाहकार ईश्वरराज ढकालले स्थगित दुवै परीक्षा अब कुन तरिकाबाट र कहिलेदेखि सञ्चालन गर्ने भन्ने सम्बन्धमा बोर्डका सदस्यहरूले 15 दिनभित्र आफ्नो सुझाव सहित बैठक बसेर परीक्षाको नयाँ मिति तय गर्ने निर्णय बोर्डले गरेको जानकारी दिनुभयो। गत वर्ष पनि कोविडका कारण एसईई परीक्षा शुरू हुने अघिल्लो दिन स्थगित भएको थियो। चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको वाइडबडी जहाज आज राति चीनको राजधानी बेइजिङ जाने भएको छ। चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिण्डर र भेन्टिलेटर लिन जहाज आज राति 11:30 बजे बेइजिङ प्रस्थान गर्नेछ भने भोलि अपरान्ह 2:35 बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने निगमले जनाएको छ। चीनबाट अहिले पहिलो चरणमा 400 थान अक्सिजन सिलिण्डर र 20 थान भेन्टिलेटर नेपाल ल्याइँदैछ। हालको महामारी एवं विपदको अवस्थामा सरकारबाट निर्देश भएमा जुनसुकै बेला पनि अत्यावश्यक स्वास्थ्य सामग्री लिन निगम तयारी अवस्थामा रहेको निगमका प्रवक्ता करिश्मा श्रेष्ठले बताउनुभयो। चीनले 20,000 अक्सिजन सिलिण्डर अनुदानमा दिने जनाएको छ। सिन्धुलीका दुई स्थानीय तहका जनप्रतिनिधिहरूले आफूले प्रयोग गर्दै आएको सवारी साधन कोविडका बिरामीका लागि प्रयोजनमा ल्याउने भएका छन्। कोरोनाको संक्रमण बढ़दै गएपछि जनप्रतिनिधिले आफूले प्रयोग गर्ने सवारी साधन नागरिकको सुरक्षाको लागि हस्तान्तरण गरेका हुन्। सिन्धुलीबाट संवाददाता कमल सरला सुनवारको रिपोर्ट।
ग्याङ्ले गाउँपालिका सिन्धुलीका अध्यक्ष जगत बहादुर भुवन, उपाध्यक्ष दुर्गा देवी सुनवार र तीनपाटन गाउँपालिका सिन्धुलीकी उपाध्यक्ष पदमाया तामाङले आफूले प्रयोग गर्दै आएको सवारी साधन बिरामी बोक्नका लागि दिएका हुन्। जनप्रतिनिधिहरूको यस्तो कार्यले नागरिकलाई एकदमै खुशी बनाएको बताउनुहुन्छ तीनपाटन गाउँपालिका सिन्धुलीकी रिता बोगटी। त्यस्तै ग्याङ्ले गाउँपालिका एक अमलेका केशव गौतमले पनि अप्ठ्यारोमा परेका नागरिकलाई सेवा दिनका लागि जनप्रतिनिधिहरूले आफूले प्रयोग गर्ने सवारी साधन नागरिकको सुरक्षाको लागि हस्तान्तरण गरेकोमा खुसी हुनुहुन्छ।
लकडाउनको यो अवस्थामा गाडीहरू पनि चले हुँदैन, विभिन्न समस्यामा परेका हुन्छन्। अब बिरामी अस्पताल आउन सकिरहेको अवस्था हुँदैन। त्यहाँको जनप्रतिनिधिले आफ्नो गाडी जनताको लागि दिनु राम्रो पक्ष लाग्छ।
सिन्धुलीका कतिपय स्थानीय तहलाई भौगोलिक विकटता र सार्वजनिक यातायात बन्द रहेको अवस्थामा संक्रमित र अन्य बिरामीहरूलाई अस्पताल लान र ल्याउन समस्या भएको छ। महामारीको समयमा आफूले प्रयोग गर्ने सवारी साधन अध्यक्ष र उपाध्यक्ष दुवैको निर्णयमा नागरिकको सेवामा प्रयोग गर्न दिएको बताउनुहुन्छ ग्याङ्ले गाउँपालिका सिन्धुलीकी उपाध्यक्ष दुर्गा देवी सुनवार।
कोरोनाको बेलामा गाडीहरू पनि त्यस्तो अब छोड्ने आउने क्रम पनि कम हुन्छ, त्यसैले आफ्नो गाउँभित्र नै भएको सुरक्षा बिरामीहरूलाई आवश्यकता परेको अनुसार गाउँमा कस्तो किसिमको परिस्थिति आउँछ त्यो अनुसार सेवा धारण हामीले नै ल्याएको हो।
कोरोना संक्रमणकै कारण तीनपाटन गाउँपालिका सिन्धुलीमा 2 जनाको मृत्यु भइसकेको छ। कोरोना संक्रमितको संख्या बढ्दै जाँदा नागरिकमा त्रास फैलिँदै गइरहेको छ। यस्तो अवस्थामा नागरिकले सहज तरिकाले स्वास्थ्य लाभ लिन सकुन् भन्ने उद्देश्यले आफूले प्रयोग गर्दै आएको सवारी साधन नागरिकको सुरक्षाका लागि हस्तान्तरण गरेको बताउनुहुन्छ तीनपाटन गाउँपालिका सिन्धुलीकी उपाध्यक्ष पदमाया तामाङ।
जसले पाए त्यसले बोक्न नखोज्ने दुर्दुर गर्ने त्यस्तो खालको अवस्थामा चाहिँ गाडी भइसके पछाडि सजिलो होला भन्ने लाग्यो, त्यही भएर चाहिँ मैले हस्तान्तरण गरिदिएँ।
सिन्धुलीमा कोरोना संक्रमितको संख्या 300 नाकेको छ। आम नागरिकले अप्ठ्यारो पर्दा स्वास्थ्य संस्थासम्म कसरी पुग्ने भनेर अल्मलिरहेको बेला जनप्रतिनिधिको यस्तो कार्यले नागरिकलाई राहत मिलेको छ। कमल सरला सुनवार, रेडियो नेपाल, सिन्धुली।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचारमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी समाचार। संवैधानिक परिषदले संवैधानिक आयोगहरूमा रिक्त सबै पदहरूमा नियुक्तिका लागि सिफारिश गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा हिजो बसेको बैठकले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा रिक्त रहेको आयुक्त पदहरूमा डाक्टर हरि पौडेल बागलुङ र डाक्टर सुमित्रा श्रेष्ठ ब्याङ्जु ललितपुरलाई नियुक्त गर्न सिफारिश गरेको हो। संवैधानिक परिषदका सदस्य एवं राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिलसिन्हाले रेडियो नेपाललाई दिनुभएको जानकारी अनुसार संवैधानिक परिषदले लोकसेवा आयोगको अध्यक्षमा झापाका माधव रेग्मी र सदस्यहरूमा कपिल वस्तुका माधव बेलबासे, इलामका वीर बहादुर राई, ललितपुरका दिनेश सिलवाल र महोत्तरीका मंजू कुमारीलाई सिफारिश गरेको छ। यसै गरी निर्वाचन आयोगमा रूपन्देहीका सगुन शमशेर जबरा, प्राकृतिक स्रोत तथा वित्त आयोगमा पाँच थरका विपिन राज निरौला र धनुषाका सुधा कुमारी झालाई संवैधानिक परिषदले नियुक्तिका लागि सिफारिश गरेको छ। त्यस्तै राष्ट्रिय महिला आयोगमा रिक्त सदस्य पदमा धनुषाका जया घिमिरे र पर्वतका सावित्रा कुमारी तिवारीलाई सिफारिश गरिएको छ। यसै गरी संवैधानिक परिषदले दलित आयोगमा काठमाडौँका सुन्दर पुरकोटी, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा कास्कीका डाक्टर रामकृष्ण तिमिलसिन्हा तथा सदस्यहरूमा पर्वतका पुष्प राज तिमिलसिन्हा र बझाङका मान प्रसाद खत्रीलाई नियुक्तिका लागि सिफारिश गर्ने निर्णय गरेको छ। यस्तै आदिवासी जनजाति आयोगमा खोटाङका सूर्य बहादुर गुरूङ, मधेसी आयोगमा सप्तरीका आभा कुमारी, थारू आयोगमा नवलपरासी पश्चिमका उमाशंकर चौधरी र मुस्लिम आयोगमा सर्लाहीका मोहम्मद शमसुल हकलाई नियुक्तिका लागि संवैधानिक परिषदले सिफारिश गरेको छ। अब केही अन्तर्राष्ट्रिय समाचार। अमेरिकामा साइबर अपराधिक समूहले इन्धन आपूर्ति गर्ने पाइपलाइन अवरूद्ध गर्ने प्रयास गरेपछि प्रभावित क्षेत्रमा आपतकालीन अवस्थाको घोषणा गरिएको छ। अमेरिकाको पूर्वी तटीय क्षेत्रमा दैनिक 25 लाख लिटर पेट्रोलियम पदार्थ आपूर्ति गर्ने वितरण प्रणालीमा शुक्रबार साइबर आक्रमणपछि कुल 18 वटा राज्यमा तेल, ग्यास र हवाई इन्धनको अभाव हुन नदिन सरकारले अन्य विकल्पहरू अपनाएर आपूर्ति व्यवस्था सहज गराउने प्रयास गरिरहेको समाचार छ। मालदिव्सका पूर्व राष्ट्रपति तथा सभामुख मोहम्मद नसिदलाई लक्षित गरी गरिएको आक्रमणमा संलग्नता रहेको आशंकामा प्रहरीले तेस्रो व्यक्तिलाई पनि पक्राउ गरेको छ। आक्रमणमा संलग्नता रहेका भनिएका दुईजना आरोपितलाई प्रहरीले शनिबार नै पक्राउ गरी अनुसन्धान शुरू गरेको बताइएको छ। राजधानी मालेमा बिहिबार भएको बम विस्फोटनमा 53 वर्षीय पूर्व राष्ट्रपति नसिद सहित अन्य दुईजना घाइते भएका थिए। नसिद अस्पतालमा उपचाररत हुनुहुन्छ भने उहाँको स्वास्थ्यमा क्रमशः सुधार आएको बताइएको छ। न्यूजील्याण्डको एक सुपर मार्केटमा एक व्यक्तिले जथाभावी चक्कु प्रहार गर्दा 4 जना घाइते भएका छन्। आरोपितलाई प्रहरीले पक्राउ गरी अनुसन्धान शुरू गरेको छ। न्यूजील्याण्डका प्रधानमन्त्री जासिन्दा आर्डनले अपराधी पत्ता लगाएर कार्यवाहीको दायरामा ल्याउने बताउनुहुँदै घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको बताउनुभयो। घाइतेहरू सुपर मार्केटका कर्मचारी रहेका स्थानीय संचार माध्यमहरूले जनाएका छन्। कोरोना भाइरस महामारीको दोस्रो लहरका कारण निकै प्रभावित भएको भारतमा पछिल्लो 24 घण्टामा कोरोना भाइरसबाट संक्रमितको संख्या अघिल्लो दिनहरूको तुलनामा केही कमी आएको बताइएको छ। भारतीय केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो 24 घण्टामा 3,66,400 संक्रमित भएको जनाएको छ। यो सहित भारतमा हालसम्म कुल संक्रमितको संख्या 2,26,62,575 पुगेको छ। साथै विगत 24 घण्टामा 3,754 जनाको मृत्यु भएको छ। भारतमा यो सहित 2,46,116 जनाको कोविड 19 को संक्रमणबाट ज्यान गइसकेको छ। यसैबीच गत जनवरीबाट थालिएको कोविड 19 विरूद्धको खोप लगाउने व्यक्तिको संख्या 17,02,00,000 पुगेको मन्त्रालयले जनाएको छ। भारतमा कोविड 19 का बिरामीको उपचारका लागि अक्सिजन शैया, औषधि र अस्पतालको अभावमा मानिसहरूले सामान्य उपचार समेत नपाएर अकालमा ज्यान गुमाउनु परेको भारतीय संचार माध्यमहरूले जनाएका छन्। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिनुहुँदै विचार र संस्थागत भिन्नता थाँती राखेर कोविड विरूद्ध साझा लड़ाई लड़न उहाँको आग्रह। कोरोना संक्रमणका कारण पछिल्लो पटक मुलुकभर 36 जनाको मृत्यु, संक्रमित हुनेको संख्या बढ़्दो, यस वर्षको एसईई र कक्षा 12 को परीक्षा अर्को सूचना नआउँदासम्मका लागि स्थगित, अत्यावश्यक स्वास्थ्य सामग्री लिन नेपाल वायु सेवा निगमको जहाज आज राति चीनको बेजिङ जाँदै र अमेरिकामा साइबर अपराध मार्फत इन्धन आपूर्ति अवरूद्ध गर्ने प्रयासपछि प्रभावित क्षेत्रमा आपतकाल घोषणा। हवस् त, यसका साथै अहिले सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण अपराह 4 बजे सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुनिरहनुहोला।